الله 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 الله
الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هو القادر على أن يبعث عليكم عذابا من فوقكم أو من تحت أرجلكم أو يلبسكم شيئا ويذيق بعضكم بعضا بعضا اللهم سبحانك لا علم لنا الا ما علمتنا انك انت العليم الحكيم مولاي صل وسلم دائما ابدا على حبيبك من زانت به الاسر وذ سامعين الكرام السلام عليكم ورحمه الله وبركاته اللہ کریم نے ارشاد فرمایا ہے قل هو القادر على ان يبعث فرما دیجئے کہ وہ اس بات پر قادر ہیں کہ تم پر تمہارے اوپر سے یا تمہارے پاؤں کے نیچے سے عذاب بھیج دیں یا تم کو مختلف گروہ کر دیں اور آپس میں لڑا کر مزہ چکھائیں. متصل جو آیات کریمہ بیان فرمائی جا رہی ہیں اس میں وہ حالت جو مشرق بھی مشکل اور مصیبت کے حالات میں اللہ کریم سے مدد پکارتا ہے یہاں وہ بیان فرمایا جا رہا ہے. حضرت جی رحمۃ اللہ تعالیٰ علیہ اکرم التفاسیر میں تحریر فرماتے ہیں کہ چونکہ خطے عرب کاروباری حیات میں قافلے سرگرداں رہتے تھے, سفر میں رہتے تھے, سمندر کا سفر, خشکی کا سفر, معلوم دنیا کے دور تک حصوں تک یہ مسافت طے کرتے تھے, تو خشکی و تری پر جو آفات پیش آتی تھیں ان میں وہ لوگ بھی جو نبی کریم صلی اللہ علیہ وسلم کے ارشاد کا انکار کرتے تھے وہ بھی اللہ سے مدد مانگتے تھے. انسان کی تاریخ میں وہ حصے بھی اگر دیکھے جائیں جہاں شرک کر رہا ہے ایک ذات کا ماننا اور ایسا ماننا جیسے اللہ کی ذات ہے کہ وہ جسے کسی نے پیدا نہ کیا ہو, وہ جو کل طاقت رکھتا ہو, قادر مطلق ہو, انسان کی ماننا مجبوری ہے وگرنا تسلسل ختم نہیں ہوتا کہ اس کو کس نے پیدا کیا, جسے پیدا کیا گیا اسے کس نے پیدا کیا, اسے کس نے پیدا کیا, کسی شے کی تخلیق پر بات آئے گی تو اس کا خالق کون ہے, اس خالق کا پھر آگے خالق کون ہے, یہ لا متناہی بات پیش آ جاتی ہے. تو انسان مجبور ہے کسی ذات کا ماننا اور اس ذات کا ایسا ماننا کہ اس سے ابتدا ہو اور اس کی ابتدا کوئی نہ ہو. اللہ کریم احسان فرمایا, انبیاء اور رسول کو مبعوث فرمایا, کلام ذاتی سے ایک ایک حصہ ہمیں تعلیم فرمایا گیا, اس میں جو حصے عقائد سے متعلق ہیں, جو حصے عبادات سے متعلق ہیں, جو حصے روزمرہ کی زندگی سے متعلق ہیں, ہر چیز کو بڑا واضح بیان فرمایا گیا. تو یہاں جو حصہ بیان فرمایا گیا ہے جس کے ساتھ منسلک یہ آیہ کریمہ میں نے تلاوت کرنے کی سعادت حاصل کی ہے, اس میں مشرق لوگوں کی بات ہو رہی ہے کہ جب وہ مصیبت میں گرفتار ہوتے ہیں تو بڑی عجز و انکساری کے ساتھ اللہ کے حضور اس مصیبت اور اس آفت سے نجات کی دعا کرتے ہیں. اور اللہ کریم ایسے قادر ہیں, کریم ہیں, کہ وہ مشرق ہے جب اس نے مصیبت سے نجات گڑ گڑا کر مانگی تو اللہ کریم فرماتے ہیں کہ وہ مصیبت اس سے بھی دور فرما دیتا. اور اس میں اللہ کریم کی جو کرم اور احسان کا پہلو ہے یہ بھی سمجھ آتا ہے کہ اسے پھر فرصت مل گئی. اب اگر سمندر میں سفر پر ہے, طوفان آ گیا, طوفان کی زد میں آتا ہے تو سمندر میں غرق ہو جائے گا, اور اللہ کریم وہاں سے حفاظت فرماتے ہیں, اسے فرصت میسر آتی ہے, तो वो फिर तौबा का मौका उसे फिर मिल गया। तो अल्लाह करीम मुशरिक को भी मौका अता फरमा रहे हैं, और यहाँ अल्लाह के हुजूर दुआ का जो अंदाज है वो उसकी तालीम भी मिलती है कि इज्जो इनकिसारी के साथ अल्लाह से दुआ की जाए, तो ये दुआ का सलीका और तरीका है जिसे शर्फ़े कबूलियत नसीब होती है। फिर फरमाया कुलिल्लाहु युनजीकुम मिन्हा व मिन कुल्लि कर्बिन सुम्मा अंतुम तुशरिकून। फरमा दीजिए कि अल्लाह तुमको इससे निजात देते हैं और हर सख्ती से, फिर तुम शिर्क करने लगते हो। यानी जब उस तकलीफ से निकल आते हो तो वापस उसी अपने शिर्क में पहुंच जाते हो। कितनी ज्यादती और जुल्म है, लेकिन ये ज्यादती और जुल्म वो जो ये जुल्म कर रहा है अपने साथ कर रहा है, इससे अल्लाह जल्ला शानू के हजूर कोई नुकसान नहीं होना। कोई भी जो नुकसान करेगा वो अपना जाती नुकसान करेगा। तो फिर अल्लाह करीम ने ये अगला हिस्सा फरमाया है कि फरमा दीजिए, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाया गया, क्या मेरे हबीब आप इरशाद फरमा दीजिए कि वो इस पर कादर है कि तुम पर तुम्हारे ऊपर से या तुम्हारे पांव के नीचे से अजाब भेज दे। अब मुसीबत से निकल कर फिर शिर्क किया और ये भूल गया कि वो कादर मुतलक है। जिस तूफान से बचकर तुम्हें खुशकी पर लाया है, उस खुशकी पर भी ऐसा तूफान बरपा हो सकता है जो तुझे गर्क कर दे। वही खुशकी तुझे अपने अंदर डुबो सकती है, वही खुश्क जमीन जिससे तुझे रिस्क अता हो रहा है, जिससे तू पानी पी रहा है, जिससे तू खुराक खा रहा है, वो ऐसी खुश्क हो जाए कि वो बजाय खुराक मुहैया करने के मौत का एक सबब बनना शुरू हो जाए। तो ये भी अल्लाह के दस्ते कुदरत में है। यहाँ अपनी वो मिसाल हमें देखने की ज़रूरत है जो तकालीफ में, बीमारियों में, मसाइल में, मसाइब में हमें रजू अल्लाह करने का कहा भी जाता है और हम कोशिश भी करते हैं कि माफ़ी मांगी जाए, नवाफल अदा किए जाएं, सदका खैरात किया जाए। कोई कमी बेशी ज़िंदगी की है जिसे हम गलती पर जा रहे हैं उसे छोड़ दिया जाए। बेशक ये पहलू तंबीहन भी हैं और ये तकलीफ़ बेशुमार मसाइल से बचने का सबब भी है, लेकिन जब वो तकलीफ़ दूर हो गई, न वो दुआएं रहीं, वह नमाजें रहीं, ना नफल रहे, ना तस्बीहात रहे, और ऐसा भूल गए कि शायद इसी दुनिया के तसलसल ने हमेशा रहना है। और ये वो मौजूआत हैं जिन्हें हम अपनी ज़िंदगी के रोज़मर्रा शबो रोज में देखते हैं। कितने लोग मैंने ऐसे देखे हैं कि उन्होंने नमाज के पाबंद नहीं थे, तकलीफ आई तो नमाज के पाबंद हुए, नफल पढ़े, तस्बीहात पढ़ी, हलाल हलाम पर लोगों को सबक दिया, कुरान करीम का हिफ्स तक शुरू कर दिया। जो ही मुसीबत से निकले, हिफ्स कहाँ गया, वो तस्बीहात कहाँ गई, वो नमाज जो फर्ज है वो कहाँ गई, कोई मालूम। इसी तरह जब हम अपनी ज़िंदगी से मिसाल लेते हैं तो जब मुसीबत आती है और कोई चारा नज़र नहीं आता तो फिर एक ही चारा घर है, जैसे हर कोई फिर पुकार उठता है कि या अल्लाह मेरी मदद फरमा। तो ऐसा करीम है वो, काफिर मुशरक को उसकी जो पुकार दुनिया की मुसीबत के लिए उसे भी सुनकर उसे मौका अता फरमाता है कि अभी तेरे पास फुर्सत है, इस फुर्सत के लम्हात में तू ईमान की तरफ रागिब हो, हक को मान और हक पर अमल पैरा हो। तो यहां फरमाया गया है कि कुल हुवल कादिर अला अन यबअथ अलैकुम अज़ाबन मिन फौकिकुम औ मिन तहति अर्जुलिकुम। वो कादिर है कि तू उस मुसीबत से निकला और फिर शिर्क में डूबा। अब जब तू फिर शिर्क में डूबा तो क्या तू ये भूल गया कि ये सारा निजाम, इसका हर हिस्सा, हर शय अल्लाह के दस्ते कुदरत में है, और जहां तू अपने आप को महफूज महसूस कर रहा है, जिस जमीन पर खड़ा है, उस जमीन के नीचे से भी तेरे तकलीफ के असबाब पैदा हो सकते हैं, और जिस आसमान की छांव में तू खड़ा है, जिस छत के नीचे तू जिंदगी बसर कर रहा है, वहां से भी तुझसे मुसीबत, तुझ पर मुसीबतें नादल होना शुरू हो जाए। फिर शिर्क को जब हम बहस करते हैं तो वो काफिर मुशरिक जो बुतों को पूज रहे हैं, जिन्होंने दीन इस्लाम इख्तियार नहीं किया, हक माना नहीं, अपनी मर्जी से इबादत तख्लीक कर रहे हैं, अपने माबूद जो हैं उन्हें चुन रहे हैं, अल्लाह के साथ शरीक कर रहे हैं, इनकार कर रहे हैं, बेशुमार हमारे सामने मिसालें मिलती हैं। एक वो बुनियाद जो समझने की ज़रूरत है और जिसकी नज़ाकत बहसियत मुसलमान भी हमा वक्त समझने और जानने की ज़रूरत है, वो ये है कि कोई वो अमल, कोई वो बात, कोई वो पहलू जो अल्लाह जल्ला शानुहु के साथ मुकाबले में किसी मखलूक से अपने लिए बेहतरी का सबब समझ लिया जाए, किसी न किसी दर्जे में वो शिर्क का कोई ना कोई पहलू बन जाता। अब हज़रत मौलाना अशरफ अली थानवी रहमतुल्लाह ताला अलैह की मिसाल हज़रत जी बयान फरमाते हैं कि वो फरमाया करते थे कि अजान हो गई, दुकानदार बैठा है और अजान सुनकर उसने नमाज मुअख्खर की, छोड़ी नहीं, मुअख्खर की, कि जो गाहक आ रहे हैं इनके साथ मेरी जो लेन देन है वो हो जाए तो वक्त में ही मैं नमाज अदा कर लूंगा। तो अजान पर उसने लबैक नहीं कहा और मस्जिद को रवाना नहीं हुआ। तो इसकी तहकीक में वो फरमाते हैं कि ये भी एक शिर्क का हिस्सा है। राज़िक तो अल्लाह की ज़ात, अल्लाह करीम का हुक्म है कि उसके हजूर सर बसजूद हुआ जाए और उसकी मखलूक से तू अपना रिज्क जोड़ रहा है, इससे मुराद है कि वो जो आने वाले हैं तेरे रिज्क का तो वो सारा इनसार उन पर, तो जो तेरा ईमान अल्लाह के राज़िक होने का, फिर उसका माजरा या मामला क्या हुआ। तो यही अपनी जिंदगी में असूल हर लम्हे उजागर रखना चाहिए कि जो लेन देन हैं, जो मामलात हैं, उसमें कारोबार हो सकता है, उसमें दोस्ती हो सकती है, तल्लुकात हो सकते हैं, तकलीफ़ और बीमारी, उनके इलाज मुआलजे की बात हो सकती है, कोई ज़िंदगी का पहलू हो, दुनिया को सबब तक रखा जाए। जहाँ बात सबब से बढ़ गई, कोई ना कोई हिस्सा शिर्क का वहाँ लागू हो जाएगा। सबब को इख्तियार करते हुए तवक्कल अल्लाह करना, वो अमल किसी न किसी दर्जे की इबादत में शुमार हो जाए, क्योंकि हलाल रिज्क कमाना भी इबादत है। किसी मुसीबत के हल मिलने पूरी कोशिश करना, किसी की मदद करना, किसी की बेहतरी का सोचना तक जो है वो नेकी अजर और सवाब के पहलुओं में आता। तो जब असबाब को इख्तियार करते हुए तवक्कल अल्लाह किया जाएगा तो वही अमल किसी न किसी दर्जे की इबादत में शुमार होगा, और जब असबाब ही पर इन्हिसार कर लिया जाएगा और मशकूक हालत होगी ईमान के पहलुओं में, तो कोई न कोई दर्जा शिर्क का वहाँ नजर आना शुरू हो जाएगा, और जहाँ शिर्क आएगा वहां नताइज फिर उस तरह के मुरतब होना शुरू हो जाएंगे। क्योंकि इंसान का हर अमल, हर बात, हर अमल एक बीज है जिसे उसने बो दिया। जैसे हम जमीन में फलदार पौधों का बीज बोते हैं, हम लकड़ के हसूल के लिए दरख्तों का बीज बोते हैं, ऐसा कभी नहीं हुआ कि कीकर पर आम उगाए, ऐसा कभी नहीं हुआ कि आम पर जो है वो केला जो है उसका फल हमें मुयस्सर आए। जो शय रब कायनात ने बेल पर पैदा फरमानी है उसकी बेल है, जिसका दरख्त पर पैदा होना है उसने दरख्त पर पैदा होना है, जिसका फूल जहां पैदा होना है, कीकर का फूल गुलाब पर और गुलाब का फूल कीकर पर पैदा नहीं। तो जिस बीज को बीजा जाएगा और बीजने के असूल के मुताबिक बीजा जाएगा तो उसी तरह के नताइज सामने आएंगे। अब ये जो इंसानी जिंदगी है, इसमें जो बात, जो कलाम, जो अमल जिस तरह का किया जाएगा, शायद वक्त कुछ लग जाए लेकिन नताइज वैसे ही मुयस्सर आएंगे। जैसे बीज बोते ही दरख्त नहीं खड़ा हो जाता, वक्त लगता है नतीजा आते आते। इसी तरह जब हम कोई अमल करते हैं और ये देखते हैं कि कोई कितनी बुराई कर रहा है और गलती कर रहा है लेकिन उसकी जिंदगी का जो मामलात हैं वो चल रहे हैं और वो नुकसान में नहीं जा रहा, लेकिन जब वक्त गुजरता जाता है तो वो न सिर्फ जाहिर, उसका वजूद, उसके मामलात निशानी देना शुरू कर देते हैं कि किस किस्म का बीज बोया गया था। ये बातें उसके चेहरे से आयां होना शुरू हो जाती। हक सच का बीज बोया जाए तो कुरान करीम उन पेशानियों के रोशन होने की शहादत अता फरमाता। तो ये तो इब्तिदा है, अब इस पर जो कुछ मुरतब होगा उसके नताइज जब बरज़ख में जाकर देखेंगे तो और कठिन मामला होगा, और वही हिस्सा जब रोज़े माशर हिसाब किताब में पेश होगा और अब्दुल आबाद जिंदगी में देखना पड़ेगा, कोई चारा नहीं रहे। अल्लाह करीम फरमाती हैं कि जिस मुसीबत से उसने तुझे आज़ादी दी, जिस तंगी से उसने तुझे सहूलत दी और तू फिर शिर्क में जाए, तो क्या तू ये भूल गया कि वो कादर मुतलक नहीं है? वो इस पर कादिर है कि तुम पर, तुम्हारे ऊपर से या तुम्हारे पांव के नीचे से अजाब भेज दे। अकवाम साबका के जहां अजाब आते हैं वहां बेशुमार पहलू कुरान करीम बयान फरमाते, और एक उसमें बात बयान फरमाई गई, इसी तरह एक कौम पर अजाब आ रहा था तो वो उसे बारिश समझ रहे थे कि ये जो बादल आ रहे हैं ये हमारे ऊपर बरसेंगे तो पानी जल थल होगा, और ये उनकी बाम गुफ्तगू कुरान करीम बयान फरमाते हैं। और वो अजाब था, और ऐसा अजाब था कि उसने उस मखलूक को पटख पटख कर जो है वो मार दिया, और निशानियां रहने की रहीं, वजूद के जो हैं वो परखच्चे उड़ गए। तो इसी तरह अगर आप गौर करें तो कहीं खुश्क साली है, आसमान से पानी का बरसना हयात की निशानी है, अब कहीं खुश्क साली है इससे जिंदगी तंग है, कहीं इतना बरसा कि वहां पर सैलाब है और जिंदगी उससे तंग है, कहीं हमने जो कुछ था उसे बो दिया और जमीन से ऐसी खुश्की जमीन पर आई कि जो कुछ बोया था वो भी जाया हो गया, कुजा कि उससे हमें मजीद जिन्स नसीब होती। ये तो वो पहलू हैं जो शब व रोज जिंदगी के अमूमी मामलात में चल रहे हैं। इसके अलावा वो कादिर है कि जहां बारिश बरस रही है वहां आग भी बरस सकती है, और अकवाम आलम जिन्होंने जुल्म और ज्यादती की उन पर बरसी है। वो कादिर है कि जिस जमीन की आबियारी को हम देख रहे हैं उसी में से लावा फट पड़े और आग उगलना शुरू कर दे। तो कितने ही किस्म है, कितनी बीमारियां हैं जो सर में पैदा हो जाती हैं, कितनी तकालीफ हैं जो आपके पांव से जाहिरी वजूद में उठती हैं जो माजूर कर देती हैं। तो फरमाया गया है कि जिससे मदद मांगी और जिसने आसानी अता फरमाई, इस आसानी के बाद जो शिर्क किया गया तो क्या ये न समझ सके कि वो कादिर है? तो यहाँ हमें जो समझने की ज़रूरत है कि हम अपने मामूलात को अल्लाह के सुपुर्द करें, जो कुछ उसने अता फरमाया है, जो इस्तदाद दी है, जो अक्ल व शऊर दिया है, जो वजूदी ताकत दी है, जो असबाब दुनिया के मुयस्सर हैं, इन सब को बुरुए कार लाते हुए इस सारी हयात को असबाब तक ही का समझा जाए। इसके नताज की बात आएगी, इस पर मुरतब होने वाले जो नताज मुयस्सर रहेंगे, जब वो सारे पहलू हम देखेंगे तो फिर बात अल्लाह रब्बुल आलमीन की तरफ जानी है। तो अगर कोई ये न समझेगा तो ये पहलू भी मौजूद हैं। फरमाया ओ यल बेसकुम शयाओं युजी का बाद कुम बास अबाद, یا تم کو مختلف گروہ کر دیں اور آپس میں لڑا کر مزہ چکھائیں. جب میں اس آیہ کریمہ کو تلاوت کر رہا ہوں تو میں آج اپنی حالت کو بھی دیکھ رہا ہوں. بے شک یہ میں نہیں کہہ سکتا کہ میں عقل کل ہوں, یہ میں نہیں کہہ سکتا کہ جو کچھ میں نے سمجھا وہی درست ہے, لیکن معاشرے میں جہاں تک میں پہنچ پایا, جتنے لوگوں سے میں مل پایا, جن حالات کو میں دیکھ پایا, یہ مثال میں نے اپنے معاشرے میں دیکھی ہے. او یلبسکم شیئا ویذیق بعضکم باس باز, گرو ہو کر آپس میں لڑنا, یہ اس عمل کا نتیجہ ہے جہاں اللہ کی ذات پر توکل چھوڑ دیا جائے, جہاں سب کچھ اپنی عقل اپنی طاقت کو سمجھ لیا جائے, وہاں کی یہ نتائج. آج ہم اپنے معاشرے کو دیکھیں, بحثیت مسلمان جو کچھ ہمارے اندر تفریق ہے اس کو دیکھیں. کوئی جانتا نہیں کسی کو, پہچانتا نہیں کسی کو, صرف اس نام سے کہ یہ فلاں جگہ منسوب ہے اس کے خلاف ہے اور اس کی جان لینے کو تیار ہے. یہ وہ ملک جو اسلام کے نام پر بنا, یہ وہ ملک جو نظام مصطفیٰ کے لیے تعمیر کیا, یہ وہ ملک جو مدینہ منورہ کے بعد دوسری واحد ریاست ہے جو اسلام کے نام پر مرز وجود ہے. آج ہماری اس پر یہ بحث کہ کوئی یہ تو کہے کہ پاکستان کا مطلب لا الہ الا اللہ, یہ کہنے سے بھی قاصر ہے. اپنے معاملات کو ہم دیکھتے ہیں, اس تقسیم کو دیکھتے ہیں تو رنگ و نسل پر قتل و غارت ہوئی, زبان علاقوں پر, خاندانوں پر قتل و غارت, اور کتنا بڑا ظلم ہے کہ دعوی ایمان ہو اور پھر اسلام پر عمل پیرا ہونے میں ہمارے اندر فساد ہو. نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات, آپ کی ذات, دین اسلام, یہ تو نقطے اتفاق اور اتحاد ہے. یہاں پر اظہار محبت میں اس درجے کی تفریق اور اس درجے کی تلخی پیدا ہو گئی ہے ہمارے اندر کہ ہم بام دستوں گریباں ہیں, ایک دوسرے کی جان لینے کو تیار ہیں. تو قرآن کریم سے اگر اس حصے کو دیکھیں تو کیا فرماتا ہے؟ فرماتا ہے کہ یا تم کو مختلف گروہ کر دیں اور آپس میں لڑا کر مزہ چکھائیں. کس کا نتیجہ ہے یہ گروہ در گروہ ہو جانا اور اس خون خرابے میں گر جانا؟ یہ اس عقل مندی کا نتیجہ ہے جو یہ سمجھی گئی ہے کہ یہ نظام ہستی ہم چلا رہے ہیں. ہم اپنے لین دین میں دیکھیں, عزیز داری تعلق داری میں دیکھیں, دوستی دشمنی میں دیکھیں, اپنی جو ذمہ داریاں ہیں ان کے ادائیگی میں دیکھیں, اپنے فرائض کی ادائیگی میں دیکھیں, اپنے حقوق کے مانگنے کے پہلو دیکھیں. یہ معاشرے کے حصہ ہیں ہم, یہیں ہم بھی زندگی بسر کر رہے ہیں. یہاں دھوپ ہوتی ہے تو ہمیں بھی دھوپ لگتی ہے, محسوس ہوتی ہے. یہاں ٹھنڈک اور خنکی ہو ہم سارے بھی محسوس کرتے ہیں. تو ہم وہاں کی بات کرتے رہیں جہاں مخاطب کوئی اور ہو اور اپنے مسائل پر بات نہ کریں, خرابی ہم کرتے رہیں اور بہتری اور اچھائی کے لیے کوئی اور تشریف لے آئے, یہ کیوں کر ممکن ہوگا؟ یہ کیسے ممکن ہو؟ آج ہم کشمیر کی بات کرتے ہیں, اظہار محبت میں تفریق ہے, کیا ایسا نہیں ہے؟ جس کے پاس اختیار ہے اس کا انداز اور ہے, جو اختیار کی دوڑ میں اس کا انداز اور ہے, جس پر سوالات ہیں اس کا انداز اور ہے, جو عامۃ الناس ہے وہ ہر ایک کا منہ دیکھ رہی ہے, اس کو اپنے معاملات سے فرصت ہے. یہ وہ قوم جو مخلوق کے خدا کو انصاف دلانا جس کے ذمے ہے وہ خود مظلوم ہے, اس پر ظلم ڈھائے جا رہے ہیں. اور عجیب روش ہے ہماری کہ آرام سے بیٹھے ہیں, شاید یہ آرام جو ہے हमेशा रहे। इस जाहिरी असबाब को भी अगर हम देखें तो जो कुछ हो रहा है वो कुछ सिर्फ वहीं तक नहीं रुकेगा कि अगर हम इस तसल्ली में बैठे हैं कि जहां जहां जो जो जुल्म है वहीं रुकेगा। ये जंगल की आग की तरह की मिसाल है, एक कोने में जहां से आग लगेगी वहां जो कुछ है वो तो जलेगा, बाकी जंगल के दरख्त ये महसूस करें कि ये आग आगे नहीं आएगी, ऐसा नहीं है। वो जाने कहां तक इस रुख की हवा चले और वो आग कहां तक बढ़ती है। तो ये वो मौजूआत हैं जो हम समेत और खसूसी मुक्तदर हिस्से जो हैं, जो जिम्मेदारान हैं, उनको देखने की। और जब हम सारे मिन हैसल कौम अपनी अपनी हैसियत में अपना वक्त गुजारने को देखेंगे कि जो मेरे पास वक्त है ये अच्छा गुजर जाए, तो हम अपनी औलाद को क्या देखकर जा रहे हैं, ना हमारी कोई कदर सलामत रही, ना हमारा कोई अखलाक सलामत रही, और ना जहां से बुनियाद थी दीन उसमें कोई इतफाक और इतहाद रहा। तो जब भी कोई बीमारी उठती है उसका जितना भी इलाज कर लें, उसके सबब का इलाज न हो वो बीमारी ठीक नहीं होती। अगर कश्मीर में जुल्म हो रहा है तो जहां जहां मुसलमान बसते हैं वहां जाकर देख लें वहां क्या हो रहा है। यहां जहां मैं और आप मुखातिब हैं मौजे सामीन कराम, यहां इंसाफ के तकाजे देख लें, अपनी जिंदगियों में इंसाफ देख लें। जहां मेरा और आपका इख्तियार है वहां अपने एक एक अमल को जांच कर देख लें, क्या हम इंसाफ कर रहे हैं, क्या हम इंसाफ बोल रहे हैं, क्या हमारे मामलात इंसाफ की गवाही देते हैं। जो जिस हैसियत में है वो ये समझता है कि यह निजाम हस्ती मैं चला रहा हूं, मुझसे कोई ना पूछे, जैसा मैं चाहूं वैसा हो। और जब अल्लाह जल्ला शानू की जात के साथ ईमान कमजोर होगा, कमालात जाती जाने जाएंगे, तो फिर ये सजा है कि गिरो दर गिरो, न सिर्फ तफरीक बल्कि बाम जो झगड़ा और फसाद है उस तक ये लेकर जाएगा। फिर फरमाया उन्जुर कैफा नुसर्रिफुल आयात लअल्लहुम यफ़क़हून, देखिए हम किस तरह दलाइल बयान फरमाते हैं ताकि ये लोग समझें। कुरान करीम जो कुछ बयान फरमा रहा है हक है, इसे समझें, अपने मामलात को इसके मुताबिक ढालें, तो जो नतायज बयान फरमाए जा रहे हैं उसके मुताबिक नतायज भी नसीब होंगे। इससे तजावज किया जाएगा, ज्यादती की जाएगी, तो जो नतायज बयान किए गए हैं उस खराबी और फसाद के उसमें मुबतला होंगे। और जहां ये तफरीक है, इस तफरीक का हल देखने के लिए कुरान करीम से देखा जाए तो ये तफरीक वापस इतिहाद पर जो है वो पहुंचा देंगे। तफरीक तफरीक नहीं रहेगी, तकलीफ तकलीफ नहीं रहेगी। दुनिया की सूरत जो है ये नहीं है कि कोई नमाज पढ़ता है तो वो बीमार नहीं, ऐसा भी नहीं देखा कि जिसने पूरी ज़कात अदा की है जरूर उसके कारोबार में मुनाफा हुआ हो, कहीं कमी बेशी भी वाकया हो गई होगी। रिज्क की तंगी या फरावानी, इसका ताल्लुक जो है अल्लाह करीम के साथ जो रिश्ता है उसके माप तोल में और उस एक इम्तिहान से मुतल्लिक है कि जो जहां जिस हालत जिस हैसियत में है उसका अल्लाह के साथ कैसा ताल्लुक है, उस पर क्या रजू अल्लाह करता है कि नहीं। ये कुरान करीम बड़ा वाज़ेह बयान है। लेकिन जब ईमान मजबूत होता है तो फिर बंदा अपनी ख्वाहिशात की दुनिया नहीं बनाता, उसके गिर्द तसव्वुर की कायनात नहीं होती, वो उस हकीकी जिंदगी में जिंदा रहता है जो अल्लाह करीम ने अता फरमाई। उसे बीमारी आए तो अल्लाह से शफा मांगता है, गिड़गड़ाता है अपने अल्लाह के हुजूर। उसे कोई कामयाबी मुयस्सर आए, कहीं से फायदा नसीब हो, अल्लाह करीम का शुक्र अदा करता है। जब तकलीफ में मुदावा रब्बे कायनात की जात को रखता है तो न सिर्फ जिंदगी सहल होती है, अल्लाह की रजा नसीब होती है, امتحان کی کامیابی کا سبب بن جاتی ہے یہ کیفیت اور یہ حال. اور جب اسے کوئی کامیابی نصیب ہوتی ہے تو ذاتی زوم کی بجائے اظہار تشکر ذات باری تعالیٰ سے کرتا ہے. اللہ کریم اور عطا فرماتے ہیں, اسے سکھ سکون نصیب ہوتا ہے, اس کا عمل مقبول ہوتا ہے, اور اس امتحان میں کامیابی کا سبب ہوتا ہے. اور اخروی حیات جہاں ہمیشہ رہنا ہے وہاں اللہ کے مقربین میں جو جگہ ہے وہ نصیب ہونا شروع ہو جاتی ہے. اب یہ موضوع یا اس بات کا انحصار ہم پر ہے, ہم کس راہ کے مسافر ہیں. اپنی راہ کو دیکھیں, اپنی منزل کو جانچیں. میں جو زندگی بسر کر رہا ہوں, کیا صبح اٹھ کر ایک صبح جو زندگی کی صبح ہیں انہی کی طرح ایک صبح کر رہا ہوں, یا میں نے اپنے اللہ کی یاد سے اس کی ابتدا کی. کاروباری حیات میں گیا ہوں, ضروری نہیں کہ میں بہت بڑا تاجر ہوں. اگر میں مزدور ہوں تو میں کسی کے ہاں مزدوری کے لیے گیا ہوں, تو جو اجرت میں نے طے کی ہے اس اجرت پر جو مزدوری میں نے کرنی ہے, کیا میں وہ مزدوری پوری کر رہا ہوں؟ کیا وہ میری اجرت حلال حرام کے تقاضوں پر اگر دیکھی جائے تو کیا وہ حلال ہے؟ پھر دن بھر میں جو مخلوق سے میرا کلام ہے, میل ملاقات ہے, اس میں جو اللہ کریم کی ملاقات ہے, اس کے حضور حاضر ہونا ہے, 5 دفعہ حاضر ہونا ہے, اپنی باتیں اپنے اللہ سے کرنی ہے, کتنی جستجو ہے مجھے؟ یا مجھے کوئی پکڑ کر بتائے کہ نماز قضا کر رہے ہو تو یاد آئے گی, یا وقت گزر جائے تو خیال آئے گا او میں نے تو نماز پڑھی, یا یہ خیال ہی نہ رہے اللہ نہ کرے کہ میں نے کوئی نماز بھی ادا کرنی ہے کہ نہیں. وہ جو شام روز ہو رہی ہے میری زندگی میں, اور ایسے ہی ایک روز میری زندگی کی بھی شام ہو جائے گی, کیا اس شام کو میں نے اللہ کی یاد سے مزین کیا ہے؟ کیا صبح جب میں اٹھ کر چلا تو اللہ پر توکل میں نے رکھا؟ کیا شام جو میں پلٹا تو کیا اس کا شکرانہ میں نے ادا کیا؟ یا یہ زندگی جسے میں یہ سمجھ رہا ہوں کہ روز کا یہ گزرنا ایسی زندگی ہے, تو کیا اس کی مثال مجھے کہیں میسر آتی ہے؟ جب میں لڑکپن میں تھا تو جو بزرگ تھے یا جوان تھے, کیا وہ ابھی اسی طرح اسی شب و روز میں قائم ہیں؟ کتنے ایسے چہرے تھے جو بزرگی کی علامات تھے, زیر زمین چلے گئے. کتنے کڑیل جوان تھے جنہیں ہم اپنے بڑھتے ہوئے وجود کے ساتھ دیکھتے رہے, امت کے ساتھ, وہ ضعیفی میں چلے گئے. کتنے ایسے ہیں جن کی عمر اتنی نہیں تھی کہ وہ جوان ضعیفی کو دیکھتے, وہ قبروں کی نظر ہو گئے. میں جس بچپنے میں تھا کیا اسی بچپنے میں رہا؟ یہ وہ حقیقت ہے جو قرآن کریم تعلیم بھی دے رہا ہے, اور ہماری ہی زندگیوں سے مثالیں بھی ارشاد فرما رہا ہے. انظر کیف نصرف الآیات لعلہم یفقہون, کیسی واضح مثالیں بیان فرمائے گی. وہ دلائل جو ہماری ہی زندگی میں ہیں وہیں سے ہماری رہنمائی ارشاد فرمائے گی ہے. اور اگر یہ کوئی کہے کہ میں نہیں سمجھ پایا تو یہ جھوٹ ہے. اس امتحان گاہ میں جسے اس نے امتحان میں بھیجا, اسے وہ اہلیت دی ہے کہ حق اور باطل کو پہچان لے. اور اگر اس نے اپنی آنکھوں میں سلاخیں گرم ماری ہیں تو قصور خود ہے کہ وہ اندھا ہوا ہے. اگر کچھ پگھلا کر کانوں میں ڈالا ہے تو اپنے اعمال سے ڈالا ہے. اپنے قلوب پر اگر مور سبد کی ہے تو برائی کے تسلسل سے کی ہے. رب کائنات نے ہر ایک کو حق کے لیے پیدا فرمایا. یہ امتحان ہے جس میں میں اور آپ زندگی بسر کر رہے ہیں. اللہ کریم ہمیں دین اسلام کو سمجھنے اور اس پر عمل کی توفیق عطا فرمائے. اللہ کریم ہمیں اتفاق اور اتحاد عطا فرمائے. اللہ کریم ہمارے اس وطن عزیز کی حفاظت فرمائے, یا عدل کو قائم فرمائے. ہماری بہن بیٹیاں, بھائی بزرگ جو جہاں تکلیف میں ہیں, اللہ کریم انہیں آسانی عطا فرمائے. ہمارے کشمیری بھائیوں کو اللہ کریم حوصلہ عطا فرمائے، ہمیں بھی غیرت ایمانی عطا فرمائے، وآخرۃ دعوانا الحمدللہ رب العالمین۔
اللہ 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 اللہ